यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा एमालेको पोलिट ब्यूरो बैठकबाट वार्षिक कार्ययोजना सुझाव सहित पारित। युक्रेनको पोल्टाभा शहरमा रूसले गरेको मिसाइल आक्रमणमा कम्तीमा 51 जनाको मृत्यु र पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्धनलाई सरकारले 65 लाख रूपियाँ राशिको पुरस्कार दिने घोषणा। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनु भएको छ। दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकाय सम्बन्धी मंच फेम्बोसाको 12 सम्मेलनको हिजो उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै वहाँले कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्ने बताउनु भएको छ। वहाँले बसाईसराई जलवायु परिवर्तन तथा सामाजिक सञ्जालका अवसर र चुनौती बीच देश विदेशमा रहेका जनताका चाहना र अपेक्षा बमोजिम निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयास गर्न आवश्यक रहेको बताउनुभयो। बडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो। सम्मेलनमा निर्वाचनका जल्दा बल्दा मुद्दा, जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाईसराई केन्द्रित भई छलफल हुनेछ। उद्घाटन सत्रका अवसरमा उक्त मंचका अध्यक्ष भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोबगेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियालाई नेतृत्व हस्तान्तरण गर्नुभयो। सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलंका, मालदिव्स लगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी हुनुहुन्छ। फेम्बोसाको 11 सम्मेलन 2 वर्ष अघि भूटानको नेतृत्वमा भर्चुअल रूपमा भएको थियो। नेकपा एमालेको पोलिट ब्यूरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा 2 दिनसम्म बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिट ब्यूरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुंगो लगाउने सहमति भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा पोलिट ब्यूरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड़ दिनुहुँदै पार्टी कमिटी र कार्यकर्ताले गरेको कामको उचित मूल्यांकन पार्टीमा हुन नसकेको कुरा उठाउनु भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो। यस्तै बैठकमा संविधान संशोधनको सन्दर्भमा नेपाली कांग्रेससँग गरिएको सम्झौता अनुसार नै संविधान संशोधन गर्न पोलिट ब्यूरो सदस्यले सुझाव दिनुभएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो। संसदीय सुनवाई समितिले रूसी, साउदी अरब, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई गरेको छ। समितिको हिजो बसेको बैठकले रूसी महासंघका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बा हाम्फेको संसदीय सुनवाई गरेको हो। गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु नै रहेको बताउनु भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री लेखकले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच सातबुदे समझदारी गर्दै नागरिकको हितमा कार्य गर्न नयाँ सरकार गठन गरिएको बताउनुभयो। मन्त्री लेखकले पछिल्लो समयमा मुलुकमा देखा परेको सरकारको अस्थिरता, राजनीतिक अस्थिरता र त्यसैका कारण मुलुकमा उत्पन्न अन्यलता र नागरिकमा देखा परेको निराशालाई समाप्त गरेर विकासलाई तीव्रता दिन दुई ठूला दलहरू मिलेर नयाँ सरकार गठन गरिएको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 पारित गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा विधेयकमाथि दफावार छलफल गरी संशोधन प्रतिवेदन सहित पारित गरेको समितिका सभापति विमला सुवेदीले बताउनुभयो। प्रतिनिधि सभाको विषयगत समितिमा विद्यालय शिक्षा विधेयकमाथि हिजो पनि संशोधनकर्ता सांसदहरूले आफ्ना संशोधन प्रस्तुत गर्नुभएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा सांसदहरू ऋषिकेश पोखरेल, गगन कुमार थापा, हितबहादुर तामाङ लगायतले प्रधानाध्यापकको छुट्टै दरबन्दी व्यवस्था गरिनुपर्ने, विद्यालय तहमै नैतिक तथा सांस्कृतिक सिकाइनु पर्ने र शिक्षकलाई राजकीय मर्यादामा राखिनुपर्ने संशोधन प्रस्तुत गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले आयोगको 2080/81 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष ठाकुरले मुलुकको संघीय संरचना अनुसार संघ प्रदेश र स्थानीय तहमा भाषा सम्बद्ध नीति निर्माण, कानून तर्जुमा, भाषाको अध्ययन तथा विकासका लागि संस्थागत सुदृढीकरण गर्ने कार्यको शुरूआत भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मावली घरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। धनुषाको लक्ष्मी निया गाउँपालिका वडा नम्बर 7 लक्ष्मी नियामा रहेको पोखरीमा डुबेर हिजो साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार शाहले जानकारी दिनुभयो। मृत्यु हुनेमा 10 वर्षीय आदित्य कुमार शाह, 9 वर्षीय आयुष शाह र 14 वर्षीय सुशान्त शाह रहेका छन्। मावली तर्फका हजुरबुबा महावीर शाहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशंका गरिएको छ। मृतक बालकहरू शाहका 3 छोरीका छोरा रहेको बताइएको छ। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले यही भदौ 24 गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ। वहाँ करिब 42 वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधान सेनापतिको 3 वर्षीय कार्यकाल सम्पन्न गरी अवकाश हुन लाग्नु भएको हो। प्रधान सेनापति शर्माको सम्मानमा हिजो जंगी अड्डामा विशेष समारोहका बीच विदाई गरिएको छ। कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधान सेनापति शर्माले पुर्याउनु भएको योगदान चिरकाल पर्यन्त स्मरणीय रहने बताउनुभयो। प्रधान सेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्नुहुँदै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य सांगठनिक उपलब्धिहरू सम्पूर्ण सकल दर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा 51 जनाको मृत्यु भएको छ भने घटनामा परि 270 जना भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनको पोल्टाभा शहरमा रहेको एउटा सैनिक प्रतिष्ठान र नजिकैको अस्पतालमा भएको आक्रमणका कारण थुप्रै भवनहरू ध्वस्त भएको बीबीसीले जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूसको यो हमलाको बदला लिने वाचा गर्नुभएको समाचारमा उल्लेख छ। युक्रेनले पनि लामो दूरीको मिसाइल आक्रमण गरी हवाई प्रतिरक्षा गर्न आफ्ना देशका सैनिकहरूलाई आह्वान समेत गरेको छ। अब खेल समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने खेलाड़ी पलेसा गोवर्धनलाई सरकारले 65 लाख रूपियाँ राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई 65 लाख रूपियाँ नै दिने स्पष्ट गर्नुभएको हो। पेरिस पाराओलम्पिक 2024 अन्तर्गत यही भदौ 14 गते सम्पन्न K44 वर्ग अन्तर्गत महिला 57 तौल समूहको प्रतिस्पर्धामा पलेसाले सर्बियाकी मारिजा मिचेभलाई 15-8 पराजित गर्दै कांस्य जितेकी थिइन्। उनी पाराओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाड़ी बनेकी हुन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही, सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा एमालेको पोलिट ब्यूरो बैठकबाट वार्षिक कार्ययोजना सुझाव सहित पारित। युक्रेनको पोल्टाभा शहरमा रूसले गरेको मिसाइल आक्रमणमा कम्तीमा 51 जनाको मृत्यु। र पेरिस पाराओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्धनलाई सरकारले 65 लाख रूपियाँ राशिको पुरस्कार दिने घोषणा। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।